Grande, Señor, su clima. Bismillah ar-Rahman ar-Rahim. As-salamu alaykum wa khawatina ar-Rahman. आज मैं देख रहा था कुछ हज़रत ईसा अलैहिस्सलाम का एक किस्सा नज़रों से गुजरा. ये दुनिया की मोहब्बत, दुनियावी फवायद के हसूल और दुनियावी फायदा हासिल करने के लिए हर किस्म के हरबे इस्तेमाल करने का बहुत ही अच्छी मिसाल थी. वो बयान किसी ने किया हुआ था कि हज़रत ईसा अलैहिस्सलाम अपने एक शागिर्द के साथ सफर कर रहे थे तो एक जगह जाके रुके और शागिर्द से पूछा कि तुम्हारी जेब में क्या है. तो उसने कहा मेरी जेब में 2 दिरहम है. तो 1 दिरहम अपनी जेब से निकाला और शागिर्द को दिया कि ये लो, जाके इन 3 दिरहम की रोटियां ले आओ. वो शख्स गया, शागिर्द जो था बाजार से 3 दिरहम की 3 रोटियां ली, वापस आ रहा था ख्याल आया कि हज़रत ईसा अलैहिस्सलाम ने तो मुझे सिर्फ 1 दिरहम दिया है, 2 दिरहम तो मेरे हैं, लेकिन रोटियां हम दोनों हाफ करके खाएंगे तो हज़रत ईसा तो मेरे हिस्से की आधी रोटी ज्यादा खा गए. फिर तो उसने सोचा कि उसका एक आसान इलाज है कि 1 रोटी मैं अभी खा लेता हूँ, 2 रोटियां ले जाऊंगा. तो उसमें 1 रोटी हज़रत ईसा अलैहिस्सलाम खा लेंगे, 1 मैं खा लूंगा. तो उसने 1 रोटी खा ली. जनाब हज़रत ईसा अलैहिस्सलाम के खिदमत में जब पहुंचा तो 2 रोटियां सामने रख दी. तो जनाब हज़रत ईसा अलैहिस्सलाम ने अपने शागिर्द से पूछा कितनी रोटियां, 3 दिरहम की कितनी रोटियां मिली. तो अर्ज किया कि 2. तो हज़रत ईसा ने 1 रोटी उसे दे दी, 1 खुद खा ली. तो सफर पे चल निकले. आगे गए तो एक दरिया रास्ते में आया. तो शागिर्द ने कहा कि हजूर, इस दरिया को हम पार कैसे करेंगे, यहां तो ना कोई किश्ती है ना कोई तख्ता है. तो हज़रत ईसा ने कहा कि तुम मेरा पल्लू पकड़ लो, अल्लाह का नाम लेके चलते हैं, इंशाल्लाह दरिया पार हो जाएगा. तो दरिया पार कर लिया हज़रत ईसा ने और ये शागिर्द भी पीछे पीछे. खुदा की कुदरत ये है कि हज़रत ईसा अलैहिस्सलाम के पांव भी गीले नहीं हुए. तो इसने कहा कि हजूर, कैसा मैं खुश नसीब हूं कि मुझे एक ऐसा उस्ताद अल्लाह ने अता फरमाया जो साहिब एजाज है, इस कदर बुलंदी तक, इल्म की बुलंदी पर पहुंचा है कि दरिया की सतह पर पैदल चल के दरिया को क्रॉस किया है और पांव भी गीले नहीं है. तो मेरा दिल तो इल्म के नूर से भर गया है. तो हज़रत ईसा अलैहिस्सलाम ने शागिर्द से पूछा कि तुम्हारा दिल नूर से भर गया, ईमान पुख्ता हो गया कि जी. तो फरमाया कि तुमने 3 दिरहम की कितनी रोटियां खरीदी थी. शागिर्द ने जवाब दिया कि हजूर, मैं तो अर्ज किया था कि 2. फरमाया अच्छा ठीक है चलो. आगे गए तो भूख लगी भी थी, एक जगह रुके तो अल्लाह ताला ने एक हिरन इनके पास भेज दिया, उसको पकड़ा, ज़बह किया, उसको गोश्त खाया, पेट भर लिया। तो उसके बाद हज़रत ईसा अलैहिस्सलाम ने उसकी हड्डियों को मुखातिब करके कहा कि अल्लाह के हुक्म से जिंदा हो जा। तो चंद लम्हों में हिरण दोबारा वजूद में आया और उठा और चौकड़ियां भरता हुआ भाग गया। तो शागिर्द फिर हाथ बांध के बैठ गया और कहने लगा कि क्या जलील कद्र पैगंबर की अल्लाह ने मुझे शागिर्दी नसीब की है कि जो मुर्दा को भी जिंदा कर दे अल्लाह के हुक्म से। तो हजरत ईसा अलैहिस्सलाम ने पूछा कि तुम्हारा ईमान कुछ बढ़ा कि जी पहले से दुगना हो गया। उन्होंने कहा अच्छा, तो तुमने 3 दिरहम की कितनी रोटियां खरीदी थी? तो उसने अर्ज किया हजूर 2। कहने लगे अच्छा चलो आओ फिर चले आगे। आगे गए तो एक जगह सोने की 3 ईंटें पड़ी भी मिली। तो हजरत ईसा अलैहिस्सलाम ने शागिर्द से कहा कि देखो अल्लाह ने ये दौलत यहां भेज दी। तो उसने फिर वही कहानी रिपीट की, खुशामद की कि क्या आला दर्जे के साहिबे इल्म की शागिर्दी मुझे अल्लाह ने अता फरमाई है। तो फरमाया कि अच्छा, कुछ तुम्हारे ईमान में इजाफा हुआ? कि जी जी बिल्कुल। तो फिर पूछा कि अच्छा, तो अगर ईमान में इजाफा हो गया तो 3 दिरहम की रोटियां कितनी खरीदी थी? तो उस पर उसने कहा कि हजूर 3 थी, तो एक मैंने खा ली थी और 2। अच्छा ठीक है, फिर ऐसा करो इनाम के तौर पे ये 3 सोने की ईंटें ले लो और तुम जाओ। तो खुद हजरत ईसा अलैहिस्सलाम चल दिए। अब ये वहां बैठा है कि मैं 3 ब्रिक्स लेके कैसे जाऊं? तो इतनी देर में वहां डाकू आ गए। तो डाकुओं ने देखा कि उसके पास सोने की 3 ब्रिक्स हैं, उन्होंने उसे कत्ल किया और सोने की ईंटों पे कब्जा कर लिया। तो तीनों ने कहा कि देखिए हम भी 3 हैं और ब्रिक्स भी 3 हैं, तो एक एक ब्रिक सबके हाथ में हिस्से में आ गई। तो ऐसा करते हैं कि चलने से पहले खाना खा लेते हैं। तो अपने एक साथी से कहा कि जाओ तुम बाजार से रोटियां ले आओ। वो रोटियां लेने गया तो रोटियां खरीद के आ रहा था तो दिल में आया कि अगर मैं इन रोटियों में जहर मिला दूं तो मेरे 2 साथी रोटी खा के मर जाएंगे, तो 3 ब्रिक्स मेरे कब्जे में आ जाएंगी। उधर उसके 2 साथियों ने सोचा कि ये जो साथी हमारा गया है, जब ये आए तो इस पे अचानक हमला करके अगर इसे कत्ल कर दें हम तो फिर ये 1.5 ब्रिक दोनों के हिस्से में आ जाएगी। तो चनाचे यही हुआ, उसने रोटियों में जहर मिला दिया और लेके आया। जब साथियों के पास पहुंचा तो उन्होंने अचानक हमला किया, इसे कत्ल कर दिया। और उसके बाद उन्होंने कहा कि चले एक तो कम हुआ, अब ऐसा करते हैं रोटी खा लेते हैं फिर अपने हिस्से की 1.5 ब्रिक लेके चले जाएंगे। तो जहर मिली, रोटियां खा ली, تو دونوں مر گئے. تھوڑی دیر میں حضرت عیسیٰ علیہ السلام کو ادھر سے گزر ہوا تو انہوں نے دیکھا کہ تینوں برکس ویسی کی ویسی پڑی ہیں اور اس کے پاس چار لاشیں پڑی ہوئی ہیں, ایک شاگرد کی اور تین ڈاکوؤں کی. تو ایک لمبی آہ بھری اور کہا کہ جو لوگ اس دنیا سے محبت کرتے ہیں وہ دنیا ان کے ساتھ یہی سلوک کرتی ہے. تو میں دیکھ رہا تھا کہ دنیا سے نفرت دلانے کا اس سے اچھا اور کوئی قصہ ہو نہیں سکتا کہ انسان کے دل میں. اور دوسرا یہ ہے کہ ہم لوگ جاتے ہیں صاحب علم لوگوں کے پاس, وہاں باتیں بھی ہم سنتے ہیں, سیکھتے بھی ہیں, لیکن ہم دنیا سے دور نہیں ہو پاتے. حالانکہ اگر دنیا کی محبت دل سے نکل جائے تو یہ سفر بڑا آسان ہو جاتا ہے, بہت ہی آسان سفر ہے. لیکن اس کے لیے ضروری یہ ہے کہ دنیاوی مال و زر سے محبت ختم ہو جائے. یہ دنیاوی مال و زر ضرورت کی تو چیز ہے لیکن اس سے محبت کی جائے اس لائق نہیں ہے. یہ وہ ہمارے سوالات کا سلسلہ تھا کہ کچھ سوال ابھی ان کے باقی تھے. شیخ کی روحانی توجہ شاگردوں کے ظرف, استعداد, اخلاص, کوشش اور اعمال کی بنیاد پر ویری کرتی ہے کہ جو زیادہ نالائق اس کو زیادہ توجہ, جو زیادہ سہلے اس کو زیادہ توجہ؟ یہ بات نہیں ہے. اس میں نالائقی یا قابلیت کی کوئی بات نہیں ہے, نہ کسی کے نیک ہونے اور گناہگار ہونے کا اس سے کوئی تعلق ہوتا ہے. جو جس شخص پہ اللہ کی یہ رحمت ہے کہ رب نے اسے شیخ کے درجے پر پہنچایا ہے, اس کے اندر عجز اور انکساری اتنی ہو جاتی ہے کہ وہ کسی کو نیک یا بد سمجھنے سے بہت اوپر چلا جاتا ہے. اس کی نظر اپنے ہی گناہوں پر, اپنی کوتاہیوں پر, اپنے عیبوں پر رہتی ہے. اس طرح سے نظر اپنے عیبوں پر رہتی ہے کہ اس کو کسی دوسرے کے عیب نظر ہی نہیں آتے. تو یہ تو معیار نہیں شیخ کا, لیکن یہ معیار ضرور ہے کہ اس کے پاس جو آدمی آیا اس کی روحانی کیفیت کیا ہے, وہ اس کے حساب سے اسے علم کی مقدار اور علم کی قسم وہ اس کے حساب سے دے گا اسے. وہ دیکھنے والے کو یوں لگتا ہے کہ شاید اس کی توجہ میں کمی یا زیادتی ہے, مین ٹو مین ویری کر رہی ہے. ایسا نہیں ہوتا. وہ فرق یہ ہوتا ہے کہ دیکھیے, آپ کو ایک شخص نے, اگر میرے جیسا انسان گیا کسی جم میں, وہاں ٹرینر کے پاس جا کے اس نے کہا کہ صاحب میرا جسم بڑا بے ڈھبا ہو رہا ہے, میرا پیٹ بہت آگے آیا ہوا ہے, تو तो मैं ये चाहता हूं कि मेरे बॉडी ट्रिम हो जाए. वो ट्रेनर बगैर मुझे बताए मेरे जिस्म का एक जायजा ले लेगा जो मुझे पता भी नहीं चलेगा कि तू देख चुका. उसके बाद वो मुझे कहेगा कि आप प्लैंक बनाना शुरू कर दें और वो मुझे टाइमिंग लिख कर दे देगा कि सुबह 30 सेकेंड का प्लैंक सुबह बनाइए, 30 सेकेंड का शाम को बनाइए और फिर एक वीक के बाद इसे 45 मिनट सेकेंड पर ले जाएं. उसके एक वीक के बाद आप 1 मिनट उस पर ले जाएं, सो ऑन सो फोर्थ. अब वो ये कह के तो अपने काम से लग जाएगा. तो अगर मुझे समझ नहीं है तो मैं ये समझूंगा कि उस ट्रेनर ने मेरे ऊपर तवज्जो देनी बंद कर दी, हालांकि उसने तो मुझे काम पे लगा दिया. अब जब उसकी नजर के मुताबिक डिजायर्ड रिजल्ट आ जाएंगे, मेरा जिस्म पतला हो जाएगा, फिर वो मुझे खुद अप्रोच कर लेगा और मुझसे कहेगा कि अब आप ये एक्सरसाइज कीजिए ताकि आपके मसल्स डेवलप होने शुरू हो जाए. फिर वो कह के गायब हो जाएगा. फिर पता लगा 6 महीने के बाद वो कह रहा है कि अच्छा अब आप ये एक्सरसाइज कर लें ताकि आपके बॉडी के ये हिस्से ज्यादा डेवलप हो जाए. तो मुर्शिद भी या शेख यही काम करते हैं कि उनके पास एक आदमी आया, उसको उन्होंने वॉच किया, गहरी नजर से देखा और देखने के बाद ये समझ लिया कि इसकी रूहानियत फला जगह पर ज्यादा वीक है, तो उस पर अगर मैं काम करूं तो ये फिर तेजी से डेवलप हो जाएगा बंदा. वो उसको उधर को लगा देते. अब इसके अंदर मशक्कतें बहुत होती हैं, लंबे काम करने पड़ते हैं. वो अक्सर मेरे साथ यहां ये हो जाता है कि किसी को अगर कह दिया कि आप ये पढ़िए, इतनी मर्तबा रोजाना पढ़िए, वो मसला ये बन जाता है कि वो हर वीक आके दोहराएंगे कि जी आपने मुझे ये पढ़ने के लिए कहा था, मैं पढ़ रहा हूं. तो हर वीक वो आके बताते रहते हैं. या फिर आ जाएंगे कि आपने ये पढ़ने को दिया था, मुझे पढ़ते हुए 2 महीने हो गए, अब मजीद बता दें क्या पढ़ूं. तो एक साहब इसी तरह 2-4 बार मुझे कह चुके, तो मैंने उनसे एक अर्ज की, हजूर मेरे मुर्शिद साहब ने मुझे एक हर्फ पढ़ने को 1978 के शुरू में दिया था, तो अब तक तो उन्होंने मुझे रोका नहीं पढ़ने से, ना मुझे कुछ और पढ़ने को दिया और मैंने उनसे पूछा ही नहीं, पढ़े जा रहा हूं. ठीक है. तो जिस दिन वो कह देंगे, चाहे उसमें पूरी उम्र गुजर जाए, कि अब तुम ये पढ़ लो, मैं पढ़ना शुरू कर दूंगा वो. लेकिन जब तक वो खुद नहीं फरमाते, तो मैं तो उनसे नहीं कभी जाके कहूंगा कि मुझे मजीद कुछ दे दें पढ़ने को. तो 78 के शुरू में पढ़ने को कहा था, 42 साल हो गए, वो पढ़े जा रहा हूं मैं भी. और हमारे मुर्शिद ये सुनने को तैयार ही नहीं थे कि उनसे मैं ये कह दूं कि आपने ये पढ़ने को दिया था, मैं पढ़ रहा हूं, मैंने गलती की एक बार कहने की, तो पता चला कि बिगड़ गए बड़ी बुरी तरह। तो उसके बाद दोबारा जुबान पर लाया नहीं कि मैं कुछ पढ़ता भी हूं। इसके अदब आदाब हैं कुछ, हमें अपने शेख पर छोड़ दें कि उसने हमें क्या पढ़ने को बताना है क्या नहीं बताना, यह फैसला शेख का है, हमारा नहीं है। कितना अरसा तक पढ़ना है यह भी फैसला शेख का है, हमारा नहीं है। हमारा काम तो यह है कि हम जहन में जो कॉन्सेप्ट्स लिए हुए हैं उनको अपने शेख के पास जब जाएं तो उन तमाम कॉन्सेप्ट्स को घर छोड़ कर जाएं, फिर उधर को चलें जिधर को शेख उंगली पकड़ के ले जाना चाहता है। इसकी मिसाल बिल्कुल ऐसी है कि मेरे हाथ में गिलास है जो मैंने एक जौहर से वो पानी से भरा है, तो एक ऐसे साहब के पास गया हूं जिनके पास दुनिया का बेहतरीन मिनरल वाटर एवियन की बोतल पड़ी हुई है। अब जब तक कि उस गिलास में जो मेरे पास है मेरे हाथ में है और उसके अंदर पानी है, मैं उस पानी को गिरा नहीं देता, मुझे वो एवियन वाटर मिलेगा नहीं, मैं डाल नहीं सकता गिलास में पानी। तो बिल्कुल यही हाल इल्म के मामले में है हमारा कि हमारे जहन में कुछ कॉन्सेप्ट्स हैं, जब तक हम उन कॉन्सेप्ट्स को खत्म नहीं कर देते और जहन का जो कागज है हमारा वो बिल्कुल साफ सादा कोरा नहीं होता, उस वक्त तक उस पर नई तहरीर लिखी नहीं जा सकती। यही वजह है कि मेरे जैसे बहुत से लोग ऐसे हैं जो बहुत ही आला दर्जे के इल्म रखने वाले शेख के पास चले गए, लेकिन वहां से खातर खा कुछ फायदा ले नहीं सके। उसकी वजह यह है कि अपने कॉन्सेप्ट से हम जान नहीं छुड़ा पाते। पहले अपने वो कॉन्सेप्ट हम खत्म करेंगे, फिर शेख के पास जाएंगे, जो शेख हमें पढ़ने को बताएंगे, जो जिंदगी का रवैया रखने के लिए कहेंगे और जिस तरह से जिस ढप पर असलूब पर जिंदगी को चलाने के लिए कहेंगे, अगर हम वो कर लेंगे तो बड़ी तेजी से इल्म सीख जाएंगे, वरना टामक टोइयां मारते रहेंगे हम कटी हुई पतंग की तरह, कभी एक डायरेक्शन में निकल गए, कभी दूसरी डायरेक्शन में, कभी किसी डायरेक्शन में। तो ये कॉन्सेप्ट अपने खत्म कर दें, बिल्कुल जीरो कर दें, उसके बाद फिर इंसान ये सीखे कि मुर्शिद या शेख के पास जब जाना है तो वहां कोई सवाल नहीं है, वहां इंसान शेख के पास जाता है सिर्फ सुनने के लिए, बोलने के लिए नहीं जाता। तो इसको मैं तमसीलन कह रहा हूं, मिसाल के दे रहा हूं कि मुर्शिद की मौजूदगी में बोलना गुनाहे कबीरा समझ लीजिए, हालांकि है नहीं वो, लेकिन मैं सिर्फ मिसाल दे रहा हूं, एक बड़ा जुर्म है यूं कह ले आप। इसलिए कि साहिब इल्म के सामने आप बैठे हैं, सुनने से सीखेंगे, بولنے سے گوائیں گے آپ. اپنے شیخ کی موجودگی میں صرف کان اور آنکھیں کھلی رکھیے, زبان بند کر لیجیے, بہت کچھ سیکھ جائیں گے. شیخ کے پاس بھی تھرو آبزرویشن آدمی زیادہ سیکھتا ہے بنسبت بتائے جانے کے. بتانے شیخ تو جو صحیح شیخ ہے وہ تو صرف ایک بار شروع میں آپ کو یہ بتا دیں گے کہ بھائی تم یہ کر لو یہ کر لو اور ختم, پھر نہیں بتائیں گے. پھر آپ تھرو آبزرویشن سیکھتے ہیں وہاں سے. تو شیخ وہ نیک اور بد نہیں دیکھتا, صلاحیتیں نہیں دیکھتا, وہ تو آپ کی کیفیت دیکھتا ہے اور اس کے مطابق آپ کو بڑی میئر ڈوز میں علم دیتا ہے, تاکہ یہ بھی نہ ہو کہ اچانک زیادہ مقدار دینے سے آپ دنیا چھوڑ کر چلے جائیں, یہ بھی نہ ہو کہ اتنی زیادہ ڈوز آپ کو مل جائے کہ اس علم کو سنبھال ہی نہ سکیں آپ. ہم لوگ غلط سمجھتے ہیں کہ ہمیں اگر کرامات حاصل ہو رہی ہیں تو علم ہمیں مل گیا ہے. بالکل نہیں, وہ کرامات علم کے ملنے کی نشانی نہیں ہے. علم کے ملنے کی نشانی یہ ہے کہ ہماری زندگی کے رویے سنت کے مطابق کس حد تک ڈھل پائے ہیں. تو جتنا زیادہ ہماری زندگی سنت کے قریب ہوتی چلی جائے گی وہ نشانی ہے کہ علم حاصل ہو رہا ہے. یہ ان کا اگلا سوال ہے کہ مرشد سے جو لوگ ظاہری طور پر نہ صرف قریب ہوں بلکہ ان کے ساتھ طویل عرصہ گزارنے کی سعادت سے بھی مالا مال ہوں, تو کیا ضروری ہے کہ وہ روحانی طور پر بھی اتنے ہی قریب ہوں؟ مرشد سے روحانی قرب اور دوری کا تعلق کے نمور سے ہے. یہ تو ابھی میں عرض کر رہا تھا کہ آپ کے شیخ انسان ہیں, اللہ نے انہیں علم کے ایک بڑے مقام تک پہنچایا ہے. تو ابھی میں نے عرض کیا کہ علم کے حاصل ہونے کی ایک نشانی یہ ہے کہ انسان کی زندگی سنت سے قریب تر ہوتی چلی جائے. ابھی میں نے عرض کیا ہے سنت کیا ہے. آپ صلی اللہ علیہ وسلم کا فرمان ہے کہ تم ہر شخص سے اس طرح سے ملو کہ وہ ہر شخص یہ سمجھے کہ تم سب سے زیادہ اسی سے پیار کرتے ہو. ایک فرمان ہے. اب وہ شیخ کیسے شیخ ہیں اگر وہ اس پر عمل ہی نہ کر پائیں؟ تو آپ لوگ دھوکا کھائیں گے ان کے ظاہری کہ وہ ہر شخص سے مل رہے ہیں بڑی محبت سے. وہ نشانی اس بات کی نہیں ہے کہ وہ اس شخص کو علم بھی دے رہے ہوں گے, وہ تو نشانی اس بات کی ہے کہ آپ کے شیخ سنت پر عمل کر رہے ہیں, کہ ہر شخص سے اتنی محبت سے مل رہے ہیں کہ ہر شخص یہ سمجھتا ہے کہ وہ صرف مجھ سے ہی اتنا زیادہ پیار کرتے ہیں. بلکہ فقیروں کے یہاں تو ایک الٹا معاملہ دیکھا ہم نے کہ جن لوگوں کو وہ علم دیتے ہیں ان کے ساتھ وہ ہارش ہوتے ہیں, خاصے ان کی چھوٹی چھوٹی غلطی کو معاف نہیں کرتے, اس لیے کہ تربیت انہوں نے کرنا ہوتی ہے اس کی. تو اگر اس کی غلطیاں پوائنٹ آؤٹ نہیں کریں گے تو تربیت کر نہیں پائیں گے, اس لیے وہ مقابلتاً ہارش رویہ نظر آئے گا. تو یہ ظاہری قربت. اور پھر ایک اور بڑی نشانی ہے وہ قربت کیسی ہے کہ وہ شخص بدل نہیں رہا. یہ ایک بڑی بات ہے. تو جس کو وہ شیخ آپ اپنے قریب کر رہے ہیں ان کی زندگی کے رویے بدلتے چلے جاتے ہیں خود بخود. اگر رویے نہیں بدل رہے تو آدمی کو تھوڑا سا الرٹ ہو جانا چاہیے. رویے تبدیل ہوں گے. شیخ آپ کے آپ کو سنت کی پیروی کی طرف لے جائیں گے. یہ اگلا سوال ان کا ہے کہ اس پریکٹس کو کیسے ڈیولپ کیا جائے کہ مختلف مسائل اور مصروفیات کے باوجود دھیان، سوچ، زبان ایک لمحہ بھی آپ صلی اللہ علیہ وسلم سے غافل نہ ہونے پائے. بہت آسان سی بات ہے. یہ ابھی تھوڑی دیر پہلے میں عرض کر رہا تھا. رب پر بھروسہ ہے وہ ان سب چیزوں کی کنجی ہے. جب انسان کو رب تعالی پر دل سے واقعتاً بھروسہ آتا ہے رب پر تو پھر وہ صرف اللہ کے اس حکم کی پیروی کرتا ہے جس کے مطابق انسان کو وہی کچھ ملتا ہے جس کے لیے وہ کوشش کرتا ہے. تو کوشش انسان پر فرض ہے. انسان کے ذمے ایک چیز ہے کہ وہ کوشش کرے, بھرپور کوشش. اس کوشش کا انعام اور پھل دینا رب کا کام ہے, وہ ہمارا نہیں ہے. تو جب انسان اپنے کام کے علاوہ رب کے کام کے بارے میں سوچنے لگ جائے کہ مجھے انعام کیا ملا, کب ملے گا, اس کا انعام تو یہ ملنا چاہیے, تو اس کا مطلب یہ ہے کہ اس نے پریشانیاں خریدنی شروع کر دی. پھر پریشانی آئے گی. لیکن اگر وہ کلیئر ہو گیا اپنے ذہن میں, یہ کام ہے شیخ کا. ہم غلط سمجھتے ہیں کہ کیا شیخ آپ کو ایسی چیز سکھا دے جس سے آپ کو ما فوق الفطرت قوتیں حاصل ہو جائیں. شیخ کا تو یہ کام ہے کہ آپ کے دل میں اللہ پر بھروسہ ایسا پیدا کر دے اور آپ کا کانسیپٹ اتنا کلیئر کر دے کہ میری ذمہ داری صرف کوشش کرنے تک ہے, اس سے آگے نہیں ہے. اس سے آگے رب کا کام ہے, وہ کیا ہمیں پھل دیتا ہے اس محنت کا, اور اس کا فیصلہ ہمیشہ صحیح ہے. یہ بھی بھروسہ. تو جب یہ بھروسہ آ جائے کہ اس کا فیصلہ ہمیشہ صحیح ہوتا ہے, میرے بہترین مفاد میں ہوتا ہے, تو انسان اس کی طرف سے آنے والے ہر فیصلے کو بخوشی قبول کرتا ہے, تو پھر کوئی پریشانی رہ ہی نہیں جاتی. تو جب پریشانی نہیں ہے تو انسان کا ذہن بڑھتا نہیں ہے, تو آسان ہو جاتا ہے رب کی طرف راغب ہونا کہ ہر وقت رب کو یاد کرتا بیٹھا. فقیر سے, شیخ سے تو سیکھنے کی یہ باتیں ہیں. لیکن ہم افسوس یہ ہے کہ شیخ کے پاس جاتے ہیں تو وہ ہمارے لیے جس طرح ہماری اے ٹی ایم مشین ہے کہ اپنا کارڈ اس کے اندر دیا اور پیسے ڈرا کر لیے, اس سے تعلق اور اس سے زیادہ نہیں ہے. ہم کبھی بلا ضرورت اے ٹی ایم مشین کے کیبن میں داخل ہی نہیں ہوتے. جب ہم اے ٹی ایم مشین سے پیسے ڈرا کرتے ہیں تو ہم نے کبھی یہ نہیں سوچا کہ مشین کام کیسے کرتی ہے, یہ کس طرح سے نوٹ گنتی ہے, کس طرح سے ریڈ کرتی ہے کہ ہم نے کتنے پیسے ڈیمانڈ کیے ہیں, اور وہ گن کر اتنے پیسے ہمیں دے دیتی ہے, کم زیادہ نہیں ہوتے. کبھی اس پہ غور نہیں کیا. لائک وائز شیخ کے پاس ہم جاتے ہیں تو یا تو کشف و کرامات سیکھنے جاتے ہیں یا ہم دنیاوی دعاؤں کے لیے جاتے ہیں. شیخ کے پاس تو جانا چاہیے انسان کو یہ سیکھنے کے لیے کہ رب پر بھروسہ میرا کیسا پیدا ہو جائے, ایسا بھروسہ کہ جو اسے پریشان نہ کر سکے. کوئی چیز پریشانی نہیں کرے گی اگر اللہ پر بھروسہ ہو گیا تو. یہ ہے سیکھنے کی بات. اور وہ بھروسہ کیسے پیدا ہوگا؟ وہ ہوگا رب سے عشق اور محبت کے ساتھ. اور وہ عشق اور محبت کہاں سے آئے گی؟ وہ آپ صلی اللہ علیہ وسلم سکھائیں گے, اس کو سکھایا ہے. تو آپ صلی اللہ علیہ وسلم سے پیار کریں گے تو رب کے ساتھ عشق آئے گا. رب پر بھروسہ پیدا کیجئے, یہ چیزیں خود بخود ختم ہو جائیں گی. پریشانیاں, سوچیں, فکر, کچھ نہیں رہتا باقی. تو جب وہ چیزیں نہیں ہیں تو پھر ہر وقت رب کو پکارتا رہتا ہے دل میں, اور آپ صلی اللہ علیہ وسلم پہ درود و سلام بھیجتا رہتا ہے. انشاءاللہ تعالی آئندہ سیٹنگ میں مزید ایسی ہی گفتگو کرتے ہیں. اس وقت تک کے لیے اجازت. السلام علیکم.